रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घर घरमा लक्ष्मी पूजा गरिँदै, हमासको बन्दी अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइयो, भोलि कञ्चनपुरमा दाह संस्कार गरिने, छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन सरकार लागि परेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई, र भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदूषण। हमासले बन्धक बनाई बन्दी अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज इजरायलबाट नेपाल ल्याइएको छ। हमासले सन् 2023 अक्टोबर 7 इजरायलमा आक्रमण गरी बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको पार्थिव शरीर आज इजरायल स्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा नेपाल ल्याइएको हो। स्वर्गीय जोशीको सम्मानमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति श्रद्धांजलि अर्पण गर्नुहुँदै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै जोशीको निधनले सम्पूर्ण नेपाली जनमानसलाई गहिरो चोट पुर्याएको बताउनुभयो। जोशीको शव अन्तिम संस्कारका लागि आज कञ्चनपुर स्थित उहाँको घरमा लगिएको छ। हमासले इजरायलको दक्षिणी भागमा गरेको आक्रमणमा परि 10 नेपाली विद्यार्थीको तत्काल निधन भएको थियो भने विपिन जोशीलाई बन्धक बनाई गाजातर्फ लगेका थिए। जोशीको सकुशल रिहाईका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका प्रयास र पहल गरेको थियो, तर इजरायली सरकारले 2082 असोज 28 गते अर्थात सन् 2025 अक्टोबर 14 जोशीको निधन भएको औपचारिक जानकारी गराएको थियो। स्वर्गीय जोशीको भोलि बिहान 8 बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा शुरू गरी महाकाली आर्यघाटमा अन्तिम दाह संस्कार गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यम पञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ। सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पिठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। आज साँझ युवतीहरू समूह बनाई घर घरमा भैलो खेल्छन्। राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपाली बीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भनी शुभकामना भनी कामना गर्नुभएको छ। तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उहाँले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ़न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले तिहार, महापूजा, नेपाल सम्बतको नयाँ वर्ष 1146 र छठ लगायतका पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै जेएनजी आन्दोलनले सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी पारदर्शी शासनको मार्ग अवलम्बन गर्ने कुरामा सरकार स्पष्ट रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले 6 महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र त्यसका निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति तथा सुधारको काम सन्तोष ढंगले अघि बढ़िरहेको सन्देशमा उल्लेख छ। फागुन 21 गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार विरूद्ध ठोस कदम चाल्ने र जेएनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट रहेको प्रधानमन्त्री कार्कीले सन्देशमा उल्लेख गर्नुभएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ। कालजयी कृति मार्फत नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्म जयन्ती मनाउने गरिन्छ। विक्रम सम्वत 1966 साल कार्तिक औंसीका दिन पिता तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मीको साहिलो छोराको रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धारको शुरूआत गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा राजनीतिकरण हटाउने बारे सम्बद्ध सरोकारवालासँग छलफल भइरहेको बताउनु भएको छ। मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले उच्च शिक्षामा हुने राजनीतिकरण हटाई समग्र शिक्षा क्षेत्रमा सुधार ल्याउन उचित कानून बनाउनु आवश्यक रहेको बताउनुभयो। तिहार पर्वको विदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिन सर्वोच्च अदालत 11 बजेदेखि 3 बजेसम्म खुला रहनेछ। सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कार्तिक 7 गते भाइटिका र शनिबारको दिन बाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदनलाई लिई सुनवाई हुने उल्लेख छ। मुस्ताङमा असोज महिनामा 75,579 पर्यटकले भ्रमण गरेका छन्। दशैं तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढ़ेको हो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन्। पर्सामा गत असोज 26 गते आइतबारदेखि कार्तिक 2 गते आइतबारसम्म सञ्चालन गरिएको हैजा विरूद्धको खोप अभियानमा 5,47,311 जनाले खोप लिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार असोज 26 गते आइतबारदेखि कार्तिक 2 गते आइतबारसम्म 6,52,129 जनालाई खोप दिने योजना रहेको पनि लक्षित संख्याको 84% खोप लिएका छन्। चितवनका विभिन्न अस्पतालमा उपचाररत 246 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। जिल्लाका विभिन्न अस्पतालमा आएका 4,108 जनाको परीक्षणका क्रममा 246 जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीव जन्तुमा हुने संक्रमित किरणाले व्यक्तिलाई टोकेपछि सर्ने गर्दछ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा आज बिहानदेखि बाक्लो र विषाक्त धुवा फैलिएको छ। वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सिफारिश गरेको दैनिक अधिकतम सीमाभन्दा 16 गुणा बढ़ी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ। करिब 3 करोड़ भन्दा बढ़ी जनसंख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्ष जस्तै यसपटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक बनेको छ। चिसो हावाले प्रदूषक तत्वहरूलाई जमीनको नजिक समात्ने भएकाले बाली जलाउने कारखानाबाट निस्किने धुवा र सवारी साधनका उत्सर्जन मिसिएर घातक धुवाको तह तयार भएको बताइन्छ। यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतिशबाजीले थप प्रदूषण वृद्धि गरेको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताउनु भएको छ। उहाँका अनुसार गाजामा 9 दिनदेखि लागू भएको युद्धविराम अझै पनि जारी छ। इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लंघन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौ हवाई आक्रमण गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा 35,13,77,00,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता नेपालले प्राप्त गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा बढ़ी हो। 2081 असोज मसान्तसम्म 15,42,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। असोज मसान्तसम्म अप्रुभल रूटबाट 33,27,48,00,000 र अटोमेटिक रूटबाट 1,86,29,00,000 रूपियाँ बराबर एफडीआई स्वीकृति भएको उद्योग विभागले जनाएको छ। असोज मसान्तसम्म कुल एफडीआई प्रतिबद्धता भने 6,86,55,00,000,000 रूपियाँ बराबर पुगेको छ। असोज महिनामा मात्र 2,04,00,000,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ। यस अवधिमा 311 उद्योगहरू दर्ता भएका छन्। चालू आर्थिक वर्षका लागि हालसम्म 4,71,300 मेट्रिक टन बराबरको रासायनिक मल किन्नका लागि बोलपत्र आह्वान भएको छ। चालू आर्थिक वर्षको बजेटले रासायनिक मल आयातका लागि 28,82,14,00,000 रकम विनियोजन गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म 1,94,085 मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको छ। त्यसमा कृषि सामग्री कम्पनीको यूरिया 33,338 मेट्रिक टन, साल ट्रेडिङ कर्पोरेशनको 57,670 मेट्रिक टन बराबर रहेको छ। कृषि सामग्री कम्पनीले यूरिया डीएपी समेत गरी जम्मा 1,15,405 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनले 78,680 मेट्रिक टन बराबरको मल आपूर्ति गरेका छन्। हाल 1,08,908 मेट्रिक टन मल भने विभिन्न निकायहरूमा मौजदात रहेको मन्त्रालयले जनाएको छ। नेपालको निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले आइतबारदेखि भारतको कोलकातामा पुनः उडान शुरू गरेको छ। आइतबार बिहान 7 बजे नेपालबाट 60 जना यात्रु लिएर विमान कोलकाता पुगेको र बिहान 9:35 बजे करिब 40 यात्रु लिएर विमान नेपाल फर्किएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिनुभयो। कोरोना पछि स्थगित भएको बुद्धको कोलकाताको उडान सुचारू भएसँगै सातामा 3 उडान हुने भएका छन्। बुद्ध एयरको यो दोस्रो अन्तर्राष्ट्रिय उडान हो। बुद्धले हाल भारतकै बनारसमा उडान गर्दै आएको छ। अलैंची टिपाईको मुख्य याम चलिरहेका बेला ताप्रेजुङका किसानहरू यति बेला दशैं तिहारको उत्सव छोडेर बगानमा नै रमाएका छन्। फुक्थाङलुङ गाउँपालिका 6 का किसान रोशन लिम्बुले गाई वस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किने र बाँकी सबै बगानमै बास बस्ने गरेको जानकारी दिनुभयो। अलैंची टिप्ने बेला गुमायो भने वर्षभरिको मेहनत खेर जाने भएकोले बगानमै बास बसेर किसानहरू व्यस्त भएको उहाँले उल्लेख गर्नुभयो। फुङलिङ नगरपालिका 7 का किसान खाङडु शेर्पा करिब 1 महिनादेखि बगानमै बास बस्नु भएको छ। दशैं परिवारसहित बगानमै मनाउनु भएका शेर्पाले तिहार पनि बगानमै मनाउने तयारी गरेको बताउनुभयो। हाल करिब 4,450 हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अलैंची खेती भइरहेको छ। अलैंचीको मूल्य पनि हाल किसानलाई उत्साहित गर्ने खालको रहेको छ। आइतबार ताप्लेजुङमा प्रतिमन 40 केजी अलैंची 88,000 रूपियाँमा किनबेच भइरहेको व्यवसायी कमल बरालले जानकारी दिनुभयो। अलैंची बगानमा काम गर्ने मजदूरले दैनिक 500-700 रूपियाँ ज्याला पाउने गरेका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक च्याम्पियनशीपमा सहभागी हुन 26 खेलाड़ी सहित 30 सदस्यीय नेपाली टोली जाने भएको छ। अक्टोबर 24 देखि 26 तारीकसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमार, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी नेउपानी, सुशील केसी, शिवराज पार्की, अरूण महतो, रामचन्द्र थारू, तिलक विक, युवराज विक, गणेश सिंह रावत, नागेश्वर एर, चन्द्रदेव जोशीले चुनौती पेश गर्नेछन्। त्यस्तै परिवीणा राणा, वसन्त चौधरी, सीमा कुमारी थारू, जयरानी थारू, सीता साई, शर्मिला कुमारी थारू, सरस्वती चौधरी, रंजिता अधिकारी, डीना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा राकेश बजाजारे र धनीराम चौधरी, व्यवस्थापकमा दिपेन्द्र कुमार गोहित र अफिसियलमा अनिरुद्ध चौधरी रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभयो। टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ। सर्वाधिक 6 पटकको विजेता अर्जेन्टिना विरूद्ध 2-0 गोलको सहज जित निकाल्दै मोरक्को फिफा यू20 विश्वकपको च्याम्पियन बनेको छ। मोरक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो। यसैगरी फ्रान्स विरूद्ध 1-0 कठिन जित निकाल्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ। सेमिफाइनलमा मोरक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई हराएका थिए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका केही स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घर घरमा लक्ष्मी पूजा गरिँदै हमासको बन्दी अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइयो। भोलि कञ्चनपुरमा दाह संस्कार गरिने, छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन सरकार लागि परेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई र भारतको राजधानी नयाँ दिल्लीमा अत्याधिक वायु प्रदूषण। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।